This is Radio Adelaide on digital radio, online and 101.5 FM. It's now time for Yuba Sansar, a look at the Bhutanese youth world in Nepali, presented by the Bhutanese Association of South Australia.
Bye. हाम्रो घरमा जातको कुरा हुन्न, हामी नेपाली हौ, मलाई त्यति थाहा छ। निकै घतलाग्दो गीत यो थियो, हामी नेपाली टपिकको स्पर्शति शर्मा र देविका केसीको स्वरमा तपाईँलाई मैले सुरमा यो गीत सुनाएँ। निकै मिठो गीत, ब्याकग्राउन्डमा अहिले पनि तपाईँ सुनिरहनु भएको छ त्यो गीतको कन्टिन्युएसन। श्रोताहरू, युवा संसार कार्यक्रमको अर्को अङ्कमा तपाईँलाई स्वागत गर्छु म इन्द्र। अब अघि 5:30 बजेदेखि सुरु भइसकेको छ युवा संसार कार्यक्रम। अबको एक घन्टा तपाईँलाई म साथ दिनेछु विविध खुराकहरू लिएर। आज पनि आएको छु म तपाईँ रेडियो एडेड 101.5 मेगाहर्ट्जको तरङ्गमा। युवा संसार हरेक आइतबार 5:30 बजेदेखि 6 बजेसम्म सुन्न सक्नुहुन्छ र तपाईँले आफ्नो फुर्सदको बेला हामीलाई सुन्न सक्नुहुन्छ युवासंसार.com वा ipajournal.com र तपाईँले हामीलाई आइट्युन्समा पनि सुन्न सक्नुहुन्छ। हामीलाई फेसबुकमा तपाईँले कमेन्ट अथवा सजेसनहरू पठाउन सक्नुहुन्छ फेसबुक पेज युवा संसारमा, अथवा हामीलाई तपाईँले यदि सुझाव सल्लाह केही दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना हो yuva.sansar@hotmail.com। त्यहाँ पनि हामीलाई तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। तपाईँलाई अब कार्यक्रम अगाडि बढाउने क्रममा सदा चाहिँ समाचारबाट सुरु गर्छु म। समाचार भन्नु अघि म भनिहाल्छु आजको कार्यक्रमको विशेष खुराकहरू के छन्। म आज समाचार र साङ्गीतिक कौशलहरू त तपाईँलाई छँदैछ, त्यसबारेमा पनि चर्चा गर्नेछु। केही स्वास्थ्य सम्बन्धी जानकारी लिएर आएको छु, हेल्थ टिप्सहरू तपाईँलाई जानकारी दिनलाई। विशेष रूपमा बढी जस्तो म आज कुरा गर्नेछु सामसुङ भर्सेस एप्पल आइटीको। त्यति यदि तपाईँ सौखिन हुनुहुन्छ भने तपाईँलाई म त्यसबारेमा कुरा गर्नेछु। त्यसपछि भुटानको विद्युत जलविद्युत विकास सम्बन्धी छोटो कथा तपाईँलाई म सुनाउने प्रयास गर्नेछु। र मैले केही हप्ता अघि भन्न नभ्याएको अथवा त्यस तपाईँलाई आदि मात्र भन्न छोडेको सपिङ ट्रलीको इतिहास बारेमा तपाईँलाई जानकारी दिनेछु। अब चाहिँ म कार्यक्रम सुरु गर्दैछु सधैँ चाहिँ समाचारबाट। बढ्दो साइबर क्राइममाथि नियन्त्रण गर्न भूटान सरकारले अफिस अफ द एटोर्नी जनरलको माताहत रहने गरी साइबर युनिट स्थापना गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री छिरिङ तोब्गेले सम्बन्धित क्षेत्रका व्यक्तिहरूसित गरेको छलफलपछि सरकारले यो निर्णय गरेको हो। सो विभागसँगै मिनिस्ट्री अफ इन्फर्मेसन एण्ड कम्युनिकेसनले भूटान इन्फर्मेसन कम्युनिकेसन एण्ड मिडिया एक्ट परिमार्जन गर्नेछ। परिमार्जित कानूनमा साइबर क्राइम नियन्त्रण सम्बन्धी बुँदाहरू थपिनेछन्। साइबर क्राइम नियन्त्रणका लागि प्रहरीहरूका लागि छुट्टै विशेष तालिम सञ्चालन पनि गरिनेछ। 2014 भूटान सरकारले 89 विद्यार्थीलाई उच्च शिक्षाका लागि लोन दिने भएको छ। यसका लागि 200 भन्दा बढीले आवेदन हालेका थिए। यसमध्ये 80 देशभित्रै पढ्न पाउनेछन् भने 9 भारत गएर उच्च शिक्षा हासिल गर्नेछन्। प्यारेन्टल सपोर्ट, नम्बर अफ सिब्लिङ्स, एजुकेसनल ब्याकग्राउन्ड, एकाडेमिक पर्फर्मेन्स, फ्यामिली रेसिडेन्स र पोभर्टी लेभल, अर्थात् भनौँ अभिभावकको सपोर्ट, कतिजना बालबच्चा छन्, शैक्षिक पृष्ठभूमि, त्यसपछि शैक्षिक रूपमा गरेको प्रगति, परिवारको बस्ने अवस्था र गरिबी, यी विषयहरूलाई जस्ता विषयलाई आधार बनाएर निवेदकहरूको छनौट गरिएको थियो। निम्न आय भएका विद्यार्थीहरूलाई पढ्नको लागि सघाउन सरकारले यो लोन स्किम चलाएको हो। हरेक विद्यार्थीले कलेजको फी र प्रति महिना नोबेल ट्रम अथवा भुटानी करेन्सी 1500 पाउनेछन्। यो स्किम चाहिँ गत साल भएको निर्वाचनताका हालको सरकार चलाउने पिपल्स डेमोक्रेटिक पार्टीले आफ्नो प्रतिबद्धता अनुसार यो स्किम सञ्चालन गरेको हो। पहिले दानाबारी नामले चिनिएको दक्षिण जिल्ला सर्वाङको छुजागाङ ब्लकमा कृषिमा नयाँ आयाम थपिएको छ। सरकारले सहयोगसँगै यहाँका कृषकहरू सरकारको सहयोगसँगै यहाँका कृषकहरू मेकानाइज फार्मिङ तर्फ अघि बढेका छन्। 2010 अघि गोरु जोतेर खेत बाली लगाउने यहाँका कृषकहरू आज मेसिनले खेत जोत्छन्। अब उनीहरूको लक्ष्य पहिलेको जस्तो खाना पुगोस् भन्ने मात्र छैन, सबै उब्जाऊ बजार लगेर बेच्न पुगोस् भन्ने ध्याउनमा लागेका छन्। ब्लकमा 600 परिवार छन् भने 200 जमिनमा धान खेती गरिन्छ। 2010 अघि यहाँको 10% जमिनमा मात्र खेती गरिन्थ्यो। नेपाल सरकारले सार्क सचिवालय अथवा साउथ एसियाको क्षेत्रीय संगठन सार्क सचिवालय, महासचिव र निर्देशक निवास सहित का लागि सार्क भिलेज बनाउन उपयुक्त ठाउँ खोज्ने काम अघि बढेको जानकारी सदस्य राष्ट्रहरूलाई दिएको छ। त्यसका लागि गठित समितिले काठमाडौँको खुमलटार, बुढा निलकण्ठ, ताजल, भक्तपुरको सल्लाहगारी, पुलचोक र केशर महल लगायत ठाउँमा जग्गाको अध्ययन गरे पनि चाहे जस्तो नपाएको एक समितिका सदस्यले बताएका थिए। काठमाडौँमा गत शुक्रबार शुरू सार्क कार्यक्रम समितिको बैठकमा नेपालका तर्फबाट सार्क सचिवालय सार्न जग्गा खोजी भएको जानकारी गराइएको थियो। 18 शिखर सम्मेलनका बेला सचिवालय र निवासको शिलान्यास गर्ने गरी काम अघि बढाउन समिति लागि परेको छ। समितिले 10 देखि 20 रोपनीसम्मको जग्गा उपजिरहेको छ। सार्कको काम र जिम्मेवारी बढ्दै गएकाले सचिवालय साँगुरो भएको विषय सदस्य राष्ट्रले विभिन्न ठाउँमा बैठकमा उठाउँदै आएका थिए। सचिवालय साँगुरो भएको र महासचिव तथा निर्देशक निवास भाडामा लिनुपर्ने अवस्थामा अन्य सदस्य मुलुकले त्योभन्दा बढी सुविधा दिएर सचिवालय आफ्नोमा र सार्ने प्रस्ताव राख्न थालेपछि सरकार दबावमा परेको हो। सन् 1987 राजधानीको त्रिदेवी अथवा काठमाडौँको त्रिदेवी मार्गमा स्थापित सचिवालयमा हाल महासचिव र 8 सदस्य मुलुकका निर्देशक सहित 5 कर्मचारी कार्यरत छन्। अहिले सारको ठूलो बजेट घरबाटमै जाने गरेको छ। सचिवालय रहने मुलुकले त्यसमा ध्यान दिन आवश्यक रहेको कुरा यसअघिको इन्ट्रा समिटमा पनि उठेको थियो। सार्क महासचिव, निर्देशक र अन्यको निवासका लागि मात्रै वार्षिक 2,25,000 अमेरिकी डलर भन्दा बढी खर्च हुने गरेको छ। विश्व अर्थतन्त्रमा केही उतार चढाव देखिएको छ। दक्षिण अमेरिकाको सबैभन्दा ठूलो अर्थतन्त्र ब्राजिलियन अर्थतन्त्र बिस्तारै ओह्रालो लागेको छ। पछिल्लो तथ्याङ्क अनुसार ब्राजिलको जिडिपी गत 3 0.6% घटेको छ। अघिल्लो त्रैमासिकमा सो देशको अर्थतन्त्र 0.2% घटेको थियो। लगातार 6 अर्थात् 2 त्रैमासिक अर्थतन्त्र ओह्रालो लागेकोमा आर्थिक मन्दी सुरु भएको मानिन्छ। गत जुलाईमा आयोजित वर्ल्ड कपले पनि ब्राजिलको अर्थ अर्थतन्त्रमा कुनै सकारात्मक प्रभाव पार्न सकेन। अर्कोतर्फ भारतको अर्थतन्त्र गएको अढाई वर्ष मध्ये सबैभन्दा माथि पुगेको छ। गएको अप्रेल मे जुन महिना जुन गएको अप्रेल मे र जुन तीन महिनामा भारतको अर्थतन्त्र 5.7% बढेको छ। सरकारले निकालेको तथ्याङ्क अनुसार अथवा भारत सरकारले निकालेको तथ्याङ्क अनुसार इलेक्ट्रिसिटी, ग्यास, वाटर सप्लाई र फाइनेन्सियल सर्भिसेसमा देखिएको सकारात्मक वृद्धिले समग्र अर्थतन्त्रमा प्रभाव देखाएको हो। सो वृद्धि विज्ञहरूले प्रक्षेपण गरेको भन्दा निकै बढी थियो। परीक्षणकै क्रममा रहेको इबोला भाइरस संक्रमणका लागि बनाइएको जेड म्याप नामको औषधि बाँदरमा गरिएको अनुसन्धानमा 100% सफल देखिएको छ। संक्रमण भएको पछिल्लो चरणमा पनि त्यो प्रभावकारी पाइएको बताइएको छ। नेचर भन्ने जर्नलमा प्रकाशित तथ्याङ्कमा अनुसन्धानकर्ताहरूले भनेका छन् यो इबोलाको उपचारमा अगाडि बढ्न असाध्य महत्वपूर्ण पाइला हो। तर सीमित मात्रा उत्पादन भएको यो औषधि पश्चिम अफ्रिकामा संक्रमित भएका करिब 20,000 मानिसका लागि यथेष्ट छैन। औषधि खुवाइएका मध्ये दुईजनाको इबोलाबाटै निधन भएको थियो। गिनीमा सुरु भएर 1500 भन्दा बढीको ज्यान लिइसकेको इबोलाको कुनै औषधि नभएकाले चिकित्सकहरू त्यसतर्फ लागेका छन्। अनुसन्धानकर्ताहरूले विभिन्न प्रकारका रोग प्रतिरोधात्मक तत्वहरू एन्टिबडिजको मिश्रण बनाएर औषधि दिने तरिका खोजिरहेका छन्। पछिल्लो पटक 3 एन्टिबडिजको मिश्रणबाट बनाएको औषधिलाई जेड म्याप नाम दिइएको छ। अनुसन्धानमा संलग्न द पब्लिक हेल्थ एजेन्सी क्यानाडाका डाक्टर गेरी केविङ्गर भन्छन् पछिल्लो एन्टिबडी मिश्रण अघिल्लो भन्दा निकै राम्रो रह्यो। पाँचौं दिनको जनावर पनि बचाउने भनेपछि त्यो त मैले सोच्नै नसकेको कुरा भयो। यो निकै खुसीको खबर हो। तर जनावरको तथ्याङ्क मानिसमा दुरुस्त होला भन्न सकिँदैन। लाइबेरियाका डाक्टर र स्पेनिस पुजारी दुवैलाई जेड म्याप दिए पनि उनीहरूको निधन भएको थियो। यो समूहले औषधिको प्रभावकारिता जाँच्न मानिसहरूमा परीक्षण गर्न चाहेको छ। श्रोताहरू, आजको लागि भुटान र भुटानी सम्बन्धी समाचार यति नै। अर्को हप्ता युवा संसार कार्यक्रममा विश्वभर भएका अथवा भुटानमा भएका अनि विश्वभरका महत्त्वपूर्ण खबरहरूको सिलसिला तपाईँलाई सुनाउनेछौँ। आजको लागि समाचारको सिलसिला यति नै। अब यो संसार कार्यक्रमलाई अगाडि बढाउने क्रममा तपाईँलाई म अर्को गीत सुनाउँदैछु। निकै पुरानो लोक भाका म तपाईँले सुनाउने प्रयास गर्दैछु अहिलेलाई। यो हो रुसमा रुमसार मारुनी ख्याली नृत्य। यो अरुण उपत्यकाको पुरानो लोक भाका, पूर्वी नेपालबाट आएको लोक भाका हो यो। तपाईँलाई अहिले अरुण उपत्यकाको यो लोकशैलीको गीत। सार मारुने ख्याली यो अरुण उपत्यकाको निकै पुरानो लोक भाका शैली पूर्वी नेपालको लोक भाका शैली तपाईँलाई मैले सुनाएँ अरुण उपत्यका समूहको प्रस्तुति तपाईँहरूले रेडियो एडलेड 101.5 मेगाहर्जको तरङ्गमा युवा संसार कार्यक्रम सुन्नुहुन्छ हामी 5:30 सुरु भएको 6:30 हामी तपाईँको साथमा रहनेछौँ तपाईँ हामीलाई अनलाइन मार्फत स्ट्रिमिङ गरेर सुन्न सक्नुहुन्छ तपाईँ जान सक्नुहुन्छ रेडियो .edu.edu.au मार्फत र त्यहाँबाट तपाईँले लाइभ सुन्न सक्नुहुन्छ यदि तपाईँको लाइभ सुन्ने फुर्सद भएन भने तपाईँले हामीलाई युवासंसार.com ipjournal.com मा पनि सुन्न सक्नुहुन्छ र तपाईँले आइट्युन्स मार्फत भए पनि तपाईँले फुर्सदको बेला आफूलाई सुन्न सक्नुहुनेछ श्रोताहरू 30 रमझम त गइसक्यो तर 30 कार्यक्रमहरू यो हप्तासम्म गत हप्ताभरि नै भुटानीहरू जान बस्नु भएको थियो सबै ठाउँ 30 कार्यक्रमहरू भएको थियो अघिल्लो हप्ता पनि मैले 30 कार्यक्रममा भइरहेको केही जानकारी अथवा केही भन्न हाम्रा साथीहरूसँग गफ गरेको थिएँ कार्यक्रमको बारेमा. आज पनि म तपाईँलाई एउटा तिज कार्यक्रमको विषयमा गफ गर्नलाई एकजना श्रोतलाई अथवा भन हाम्रो मित्रलाई यहाँ रेडियोको लाइनमा अथवा टेलिफोन लाइनमा मैले बोलाएको छु. यो मेलबोर्नबाट आएको भन्न टेलिफोनमा को हुनुहुन्छ र टेलिफोन मार्फतबाट उहाँले मेलबोर्नमा के भयो तिजको हिजोको कार्यक्रम विशेष कार्यक्रम तिज विशेष त्यो बारेमा जानकारी दिनुहुन्छ. हामीसँग टेलिफोनमा सम्पर्कमा हुनुहुन्छ विष्णु आचार्य मेलबोर्नबाट. विष्णुजी युवा संसार कार्यक्रममा तपाईँलाई स्वागत छ. हजुर भनिदिनुहोस् हिजोको तिज विशेष कार्यक्रम मेलबोर्नमा कस्तो रह्यो?
हिजोको तिज विशेष कार्यक्रम एकदमै रमाइलोका साथ मनाइयो, जसमा 200 भन्दा बढी मानिसहरूको सहभागिता थियो.
रमाइलो भन्नाले कस्ता कस्ता कार्यक्रम भए?
कार्यक्रम भन्ने हो भने हामी महिलाहरूले 100 भन्दा बढी महिलाहरूले ऋषि पञ्चमीको पूजा लगायौँ, जसमा 4 पण्डितहरूले हामीलाई साथ दिनुभयो. उहाँहरूले पाठ पढिदिनु भयो र हामीले पूजा लगायौँ. पूजा पछाडि हामी सम्पूर्ण महिला जाति जसमा पुरुषहरूको पनि सहभागिता थियो, उहाँहरूले पनि हामी तिजको गाना बजाएर नाचगान गऱ्यौँ लगभग 1.5-2 घन्टासम्म.
हजुर यो भनौँ न नेपाल बाहिर आएर पनि तिज मनाएको निकै साल भयो. गएको 4-5 वर्षको तिजको यो कार्यक्रमको तपाईँको एक्सपिरियन्स कस्तो रह्यो? गत सालको र यो सालकोमा केही फरक पनि आयो कि उस्तै कार्यक्रम रह्यो?
पोहोरको तिजमा भन्दा योपालि अलि धेरै मानिसहरूको सहभागिता थियो. यसमा यहाँ लोकल एजेन्सीको मानिसहरूको पनि सहभागिता थियो. हिजो उहाँले हाम्रो प्रोग्राम अवलोकन गर्नुभयो. यसमा नेपाली महिला दिदी बहिनी दाजुभाइहरूको पनि सहभागिता थियो. पोहोरको भन्दा अलिकति मलाई मेरो पर्सनलमा म पर्सनली भन्नुपर्दा मलाई पोहोरको भन्दा अझै धेरै रमाइलो लाग्यो.
यो कसले आयोजना गरेको हो? कुनै संस्थागत हो कि समग्र रूपमा भुटानीहरू आफै मिलेर भेला भएर कार्यक्रम सञ्चालन गरेको हो?
यो भुटनिज कम्युनिटी इन अस्ट्रेलियाले अर्गनाइज गर्नुभएको थियो.
आगामी वर्षहरूको कार्यक्रम कस्तो रहला भन्न सकिन्छ? योभन्दा राम्रो नराम्रो कस्तो तयारी हुन्छ होला? सायद
योभन्दा राम्रै भएर जान्छ होला, किनभने वर्षौँ प्रत्येक वर्ष राम्रो अझ राम्रो भएर गइरहेको छ र मेरो सोचाइमा भन्नुपर्दा अझै राम्रो भएर जान्छ होला.
हस् त अर्को सालको तिजको कार्यक्रम झन् राम्रो होस् यहाँहरूलाई युवा संसारको तर्फबाट धेरै धेरै अहिले नै शुभकामना र अहिलेलाई तपाईँबाट म बिदा माग्छु. अब हाम्रो कार्यक्रम अर्को सेगमेन्टतर्फ लाँदैछु म. अहिले तपाईँ लाइनमा अथवा फोनबाट सुन्दै हुनुहुन्थ्यो मेलबोर्नमा भर्खरै हिजो मात्र सम्पन्न भएको कार्यक्रम तिज विशेष कार्यक्रमका बारेमा त्यहाँका एकजना स्थानीय भनौँ न महिला एकजना सिस्टर विष्णु आचार्यले जानकारी दिँदै हुनुहुन्थ्यो. त्यसबारेमा तपाईँले छोटो जानकारी पाइहाल्नुभयो. यस्तै मैले व्यक्तिगत रूपमा टेलिफोन मार्फत गफ गर्न त लाइभ गफ गर्न त मैले मिलाउन सकिनँ, तर पनि मलाई सिडनीबाट सुमन छेत्रीले दिनुभएको जानकारी अनुसार त्यहाँ पनि तिज विशेष कार्यक्रम सम्पन्न भएको थियो अस्ति बिहिबार. तिजको यो अवसर पारेर धेरै भनौँ न का समुदायका सदस्यहरूको सहभागिता रहेको थियो भनेर उहाँले जानकारी दिनुभएको थियो र उहाँको जानकारी अनुसार पनि यो गत वर्ष अथवा पहिलाको भन्दा यसपालिको कार्यक्रम केही विशेष केही निष्ठापूर्वक सम्पन्न गरिएको र अलि धेरै सामुदायिक सहभागिता रहेको भन्ने उहाँले जानकारी दिनुभयो. गत साता मैले एडलेडमा भएको तिज विशेष कार्यक्रम र त्यसअघि भन त्यसभन्दा माथि ब्रिजबेनमा भएको अर्को कार्यक्रमको बारेमा पनि तपाईँलाई जानकारी दिएको थिएँ. अब चाहिँ तिजको यो कार्यक्रमहरूको जानकारी दिने सिलसिला म यहीँ नै सक्छु. तिज तपाईँले राम्रोसँगले मनाउनु भयो होला भन्ने आशा छ. आगामी वर्ष पनि तिज विशेष रूपमा मनाउनु लागि अहिले नै माइन्ड मेकअप गर्दै गर्नुहोस्. म भने अर्को गीत तपाईँलाई पस्किने प्रयासमा छु. यो एलएक्सजी ब्यान्डको नयाँ ब्यान्ड हो यो, भर्खर मात्र रिलिज भएको, गएको हप्ता मात्र रिलिज भएको एफएक्स ब्यान्डको यो फर्की आउन भने निकै मिठो पप गीत. एलेक्स जी ब्यान्डको फर्की आउन निकै मिठो पप गीत तपाईँलाई मैले सुनाएँ. यो ढुकढुकी बनेको छ अहिले एलेक्स जी, निकै चर्चित बनेको छ. अब युवा संसार कार्यक्रमको अर्को प्रस्तुतिमा तपाईँलाई मैले केही समय अघिदेखि नै भन्दै आएको थिएँ, बिच बिचमा मैले भ्याइरहेको थिइनँ, समय अभावका कारण प्रस्तुत गर्न भ्याइरहेको थिइनँ, त्यसको त्यो म पस्किने प्रयास गर्दैछु. यो सपिङ ट्रली, सपिङ ट्रली निकै इन्ट्रेस्टिङ हेर्दाखेरि सानो विषयवस्तु, सानो चिज अथवा त्यस्तो धेरै महत्त्वपूर्ण त होइन होला जो भन्ने लाग्छ, तर सपिङ ट्रली कसरी आयो र किन आयो भन्ने कथा निकै इन्ट्रेस्टिङ छ. 1920 तक अथवा गत सेन्चुरीको, गएको सेन्चुरीको द्वितीय दशक भनौँ न, होइन 1920सतिर चाहिँ सुपर मार्केटको कन्सेप्ट सुरु भएको थियो. त्यसपछि ठुला ठुला सुपर मार्केट चेनहरू जस्तै अहिले कोल्स, वुलवर्थ्स, केमार्ट, कुन के भन्ने वालमार्ट होइन, यिनीहरू धेरै आएको छ. त्यस त त्यो सुपर मार्केट कन्सेप्ट 1920सदेखि सुरु भएको थियो. सिल्भान गोल्डम्यानको एउटा त्यतिखेरको चलेको सुपर मार्केट भनेको हम्टी डम्टी चेन स्टोर हो. अब चेन स्टोर खोलेपछि धेरैभन्दा धेरै मान्छेले चाहिँ चेन स्टोरबाट अथवा त्यो सुपर मार्केटबाट सामान किनुन् भन्ने उद्देश्य थियो, किनभने थोरै थोरै मसिनो पसलबाट मात्र किनेर के पसलबाट किनेको जस्तै मात्रै थोरै किन्दा त सुपर मार्केटलाई फाइदा भएन, र त्यहाँ पस्ने मान्छेलाई धेरै सामान कसरी किनाउने भन्ने सोचाइ आउँदा आउँदै 1937 चाहिँ यो कन्सेप्ट सिल्भान गोल्डम्यानले निकालेका हुन्. उनले चाहिँ यो हम्टी डम्टी चेन स्टोरमा यो पहिलोचोटि सुरु गरे है त्यसपछि फोल्डिङ चेयर मा दुईपट्टि चाहिँ सपिङ बास्केटहरू वायरको सपिङ बास्केट लगाएर सुरु गरिएको थियो तर यो सुरुमा त्यस्तो धेरै चर्चितहरू आएन किनभने त्यो सपिङ बास्केट लगाएर यसो हेर्दाखेरि चाहिँ कस्तो देखियो भन्दाखेरि प्राम जस्तो बच्चा लिएर हिँड्ने प्राम जस्तो देखियो अरे त्यतिखेर अब त्यो चाहिँ धेरै पुरुषहरूले मन पराएन किन अलिकति मैला जस्तो मैलाले लिएर हिँड्ने जस्तो देखियो अरे त्यतिखेर त्यही भएर पुरुषले मन पराएन अब त्यसलाई कसरी प्रमोट गर्ने भन्ने उहाँको सोचाइ अनुसार उहाँले के गर्नुभयो भन्दाखेरि चाहिँ महिला पुरुष मोडल्सहरूलाई चाहिँ है हायर गर्नुभयो र त्यो ट्रली लिएर दिनभरि सपिङ मार्केट वरिपरि सपिङ सेन्टर वरिपरि अथवा उनको उहाँको त्यो सुपर मार्केट जुन छ नि ट्रली लिएर घुमिरहने मोडलहरूलाई काम दिनुभयो अरे है त्यसले बिस्तारी पुरुषहरूले पनि त्यो ट्रली युज गर्न थाले र सबै ठुलो भन न यो म्यासिभमा चाहिँ यसको कहिलेदेखि काम आयो भन्दाखेरि अथवा प्रचलन आयो भन्दाखेरि 1946 ओर्ला वास्टनको इनोभेसन पछि यसको चलन निकै चलेको थियो र अहिले चलन चल्तीमा रहेको ट्रली चाहिँ टेलिस्कोप काट भन्ने गरिन्छ यसलाई यसको मोडललाई र यो 1949 तयार भएको र 1950s दशकमा सुपर मार्केट यति धेरै बढ्यो त्यसमा चाहिँ भन्न पार्किङ एरिया पनि ठुलो है धेरै रहने धेरै मान्छेहरू आउने गाडीहरू परपरसम्म बस्ने अनि पसलबाट गाडीसम्म पुर्याउनलाई चाहिँ एकदम अब सामान धेरै किन्दा अप्ठ्यारो भयो त्यो बोकेर लानुपर्ने हुँदाखेरि ट्रलीको प्रचलन बढ्यो है एक त झोला सानो लिएर जाँदाखेरि चाहिँ एउटा दुईवटा सामान किनेपछि झोला भरिहाने अनि भरेपछि किन्न मन बाध्यता बस किन नकिन्नु पर्ने त्यस्तो बाध्यताले गर्दाखेरि मान्छेले धेरै किनिरहेको थिएन भने जब ट्रली आयो ट्रलीमा धेरै सामान आँट्ने भयो अनि आफूलाई चाहिएको सामान किनिसकेर पनि यताउता घुम्दाखेरि एउटा दुईवटा मनपर्ने सामान देखिहाल्ने अनि स्यास्सा किनिहाल्ने मान्छेको बानी बस्यो त्यसले 1950s चाहिँ यसले चाहिँ यति धेरै भन्न पपुलारिटी पायो कि सपिङ ट्रली चाहिँ सपिङ सेन्टरमा हुनै पर्ने देखिनुपर्ने है त्यसपछि 1954 चाहिँ अब आमाहरूलाई सहज गर्न आमा बाबुलाई जो बच्चा लिएर आउँछन् उनीहरूको सहजताको लागि बच्चा राख्ने ठाउँ पनि सपिङ ट्रलिजमा सुरु भएको थियो 1954 नै है त्यसपछि पहिला सानो सपिङ ट्रली थियो अहिले चाहिँ निकै ठुलो सपिङ ट्रली पनि बनाउन थालिएछ कतिपय सपिङ सेन्टरमा चाहिँ कस्तो छ भने सामान लिएर भन्न सामान स्क्यान गर्ने ठाउँमा पुग्नुको झन्झट अथवा लामो त्यहाँदेखि लाइनमा बस्ने झन्झटको सपिङ ट्रलीजमा चाहिँ त्यो स्क्यान गर्ने मेसिन पनि राखिदिएछ सामानको दाम कति हो अस्तो सजिलो होइन त्यसले गर्दाखेरि कति भयो पैसा भन्दाखेरि सजिलो हुन्छ चेकआउटमा गएर लाइन बसिरहनु पर्दैन त्यहाँनिर चेकआउट गरेर आफूले लिएर गयो सपिङ ट्रलिसमा त्यसले अझ छिटो बनाइदिएको छ है 2013 चाहिँ एउटा जेट प्रोपेल्ड सपिङ ट्रलिस सुरु गरेको थियो जुन चाहिँ भनौँ न छिटो पनि हिँड्न सक्ने अहिले चाहिँ ठेलेर लानुपर्ने त्यो चाहिँ मेकानिकल हिसाबले अलिक छिटो कुद्ने सपिङ ट्रलीको रूपमा विकसित गरिएको थियो ब्रिटेनमा तर त्यसले त्यति धेरै महत्त्व पाउन सकेन र सुपर मार्केटहरूले यसलाई मन पराएनन् भनौँ न है त्यसपछि सान्टा मोनिका क्यालिफोर्नियामा 1980s फ्रेङ्क गेरीले चाहिँ यो एडगार सपिङ मल चलाउनुहुन्थ्यो त्यहाँ चाहिँ क्रिसमस ट्रिज बनाउने एउटा प्रचलन थियो र प्रचलन चाहिँ 1995 चाहिँ त्यहाँको क्रिसमस ट्री चाहिँ सिर्फ सपिङ ट्रलिजले मात्रै बनाए सपिङ ट्रलिजलाई मात्रै प्रयोग गरेर त्यहाँदेखि क्रिसमस ट्री बनाइन्छ यसले पनि क्रिसमस ट्री वेस्टर्न कन्ट्रीमा जति धेरै फेमस छ त्यसले गर्दाखेरि पनि सपिङ ट्रलिज अझ बढी चर्चित र प्रिय बन्न थाल्यो भनौँ न सपिङ गर्न जाने वेस्टर्न कल्चरमा कतिपय मात्रामा चाहिँ सपिङ ट्रलिजहरू गाउँमा लगेर अथवा घरमा सामान लिएर गयो अनि त्यता जतासुकै फालिदिने त्यसपछि प्रयोग नगर्ने बाटोमा लगेर फालिदिने गाडीले किच्याउने अथवा कहाँ ठोक्किने अनि आफै लगेर डस्टबिनतिर झट्याइदिने यस्ता कुराहरू छन् है यसले गर्दाखेरि पनि सपिङ ट्रलिजहरू घटिरहेछन् पानीको भन्न खोलातिर समुद्रतिर फालेका सपिङ ट्रलिजहरू गत साल अमेरिकामा धेरै निकालिएको थियो हरेक वर्ष सपिङ ट्रलिज संसारभरिमा हेर्दाखेरि 1 मिलियन सपिङ ट्रलिज हरेक वर्ष बन्ने गर्छ र हरेक वर्ष यति धेरै आइरहेछ भने यो कसरी राख्ने जोगाइराख्ने यो सम्पत्तिलाई भन्ने पक्षहरू पनि निकै इन्ट्रेस्टिङ छन्। मान्छेलाई भन्नु कसरी जोगाइराख्ने भन्ने पनि किनभने राख्नुपर्छ हरेक वर्ष यति धेरै बनिरहेछ त्यो त्यतिकै म्यानुफ्याक्चरिङ वेस्टेज पनि भइरहेछ त्यसपछि किन्ने मान्छे अथवा सपिङ सेन्टरहरूको लागि पनि नोक्सान पनि भइरहेछ ककरले कहाँ पुऱ्याउँछ भनेर त्यसपछि म्याग्नेटिक स्ट्रिप पनि लाउने गरिरहेछ त्यो चाहिँ कहाँ पुग्यो भनेर डिटेक्ट गर्नको लागि म्याग्नेटिक स्ट्रिप है त्यसपछि कतिपय सपिङ सेन्टरमा चाहिँ के पनि गर्ने गरिरहेछ भने अस्ट्रेलियामा बढी प्रचलनमा छ सपिङ सपिङ ट्रलिजहरूको चाहिँ एकअर्कामा चाहिँ चेनले गाँसेको हुन्छ र त्यो चेन खुस् नखुस्काइकन एउटा एउटा छुट्याएर लिन सकिँदैन त्यो छुट्याउनलाई चेन खुस्काउनु पर्छ चेन खुस्काउनलाई चाहिँ $2 कोइन त्यहाँ हाल्नुपर्ने हुन्छ $1-$2 हाल्नुपर्ने हुन्छ र त्यो पैसा फिर्ता लिनको लागि फर्काएर आएर त्यो ट्रली त्यहाँसँग जोडाउनु पर्ने र चेन जोडाउनु पर्ने अनि मात्रै त्यो पैसा निक्लिने त्यस्तो मेकानिजमले पनि यी सपिङ ट्रलिजहरू केही मात्रामा हराउने क्रम घटेको छ र अब अझै त्यसको रिमिक्स भर्सन भनौँ न है अब त केटाकेटीलाई पनि सपिङ एक्सपिरियन्स दिनलाई है केटाकेटीले पनि कसरी बजारमा जाने सामान कसरी किन्ने त्यस्तो एक्सपिरियन्स लिनलाई चाहिँ चिल्ड्रेनहरूको लागि पनि सानो सानो सपिङ ट्रलिजहरू बनाउन सुरु गरिएको छ कतिपय मात्रामा तपाईँ सपिङ सेन्टर जानुहुन्छ भने केटाकेटीको लागि बनाएको मसिना सपिङ ट्रलिजहरू पनि देखिन्छ यसले चाहिँ केटाकेटीलाई सपिङ सिकाउने है कसरी सपिङ गर्नुपर्छ सामान कसरी खोज्ने कहाँनिर लाउने कसरी बोकेर लिने भन्ने त्यो मार्केटिङ स्किल्स हो यो मार्केटिङ टेक्निक्स हो बच्चाहरूलाई सानैदेखि कुनै न कुनै सामान किन्न भन्न प्रोत्साहन गर्ने अथवा इन्डाइरेक्ट रूपमा प्रेसर गर्ने जस्तो है त्यस्तो बानी बसाउने यो एउटा नयाँ तरिका हो। तपाईँलाई मैले सपिङ ट्रलीको बारेमा निकै लामो कथा भने अब फेरि अर्को गीत तपाईँलाई सुम्पौँ जस्तो लाग्छ त्योभन्दा अगाडि म छोटकरीमा एउटा सानो टिप्स तपाईँलाई म हेल्थको बारेमा भनिहाल्छु कार्यालय वा यो चाहिँ छरितो हुन सार्वजनिक यातायात प्रयोग गर्नुपर्छ जरुरी छ भन्ने खालको तपाईँ गाडीमा कुद्नुहुन्छ कारमा बढी कुद्नुहुन्छ भने तपाईँको लागि उपयुक्त हुनसक्छ कार्यालय वा अन्यत्र जान सार्वजनिक यातायात प्रयोग गरौँ हालको एउटा अध्ययन अनुसार निजी गाडीको तुलनामा सार्वजनिक सवारी साधन उपयोग गर्नेहरूको शरीरमा बोसो कम हुन्छ अरे यो अध्ययन ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित छ र त्यसमा भनिएको छ सार्वजनिक सवारी साधन उपयोग गर्नेहरूमा मोटोपनको जोखिम कम हुन्छ पैदल हिँड्ने साइकल कुदाउने र सार्वजनिक यातायात उपयोग गर्ने व्यक्तिहरूको स्वास्थ्य हतपत बिग्रिन पाउँदैन। अनुसन्धानमा सार्वजनिक सवारी साधन उपयोग गर्नेहरूको बडी मास इन्डेक्स निजी वाहन उपयोग गर्नेहरूको दाँचोमा 1% कम देखियो। एउटा समूहका दुई थरी बानी भएका व्यक्तिहरूको तौलमा 3 किलोग्रामको अन्तर देखियो भनिरहनु पर्ला सार्वजनिक गाडी प्रयोग गर्नेको तौल कम थियो। यो चाहिँ छोटो तर इन्ट्रेस्टिङ यो तपाईँलाई सार्वजनिक सवारी प्रयोग गर्न प्रोत्साहन स्वरूप तपाईँलाई मैले छोटकरी यो जानकारी पठा दिएँ। अब भने अर्को गीत तपाईँलाई म बजाउँदैछु तिमी मेरो म तिम्रो पुरानो गीत यो कोसेली चलचित्रको निकै पुरानो गीत तिमी मेरो म तिम्रो ड्यानी डेन्जोङपा र आशा भोसलेको स्वरमा तिमी मेरो म तिम्रो माया चोखो छ हाम्रो यो निकै पुरानो डेनी डेन्जोङपा र आशा भोसलेको स्वरमा कोसेली चलचित्रबाट तपाईँले ब्याकग्राउन्डमा सुनिरहनु भएको छ गीत. ब्याकग्राउन्डमा तपाईँलाई म सुनाउँदै अर्को नयाँ एउटा विशेष भन्न न यो इन्ट्रेस्टिङ पक्षतर्फ म लाँदैछु. सेप्टेम्बर भोलिबाट सुरु हुँदैछ सेप्टेम्बर महिना तपाईँका लागि इन्ट्रेस्टिङ किनभने हुन्छ युवा साथीहरूका लागि भने यो एप्पलले आइफोन सार्वजनिक गर्ने महिना हो. हरेक वर्ष सेप्टेम्बरमा एप्पलले सार्वजनिक गर्छ. एप्पलको बहुप्रतीक्षित आइफोन 6 सेप्टेम्बर 9 तारिकमा सार्वजनिक हुने गर्दछ. लगभग पक्कापक्की भएको छ यो चाहिँ. र सेप्टेम्बर महिना भनेको चाहिँ एप्पल सार्वजनिक हुनु भनेको चाहिँ सामसुङले त्यसको लागि कम्पिटिसन गर्नु. सामसुङ र एप्पल बिच भएको कम्पिटिसन निकै कथा इन्ट्रेस्टिङ छन्. हरेक साल सेप्टेम्बरमा नयाँ उत्पादन सार्वजनिक गर्दै आएको एप्पलले आइफोन 6 सिरिजका दुई फोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ. क्यालिफोर्नियाको कर्पोरेट कपर्टिनो स्थित फ्लिन्ट सेन्टरमा हुने नयाँ प्रडक्ट लन्चमा समारोहमा उपस्थित हुन एप्पलले बिहिबार अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई निम्न्त पठाएको थियो. एप्पलले उक्त समारोहमा आइफोन 6 सार्वजनिक हुने औपचारिक रूपमा जानकारी नगराए पनि नयाँ प्रडक्ट भनेको आइफोन 6 नै रहेको ठहर गरिएको छ. एप्पल उक्त समारोहमा आफ्नो पहिलो स्मार्ट वाच आई वाच समेत सार्वजनिक गर्ने सबैलाई आश्चर्यमा पार्न सक्ने कतिपयको विश्लेषण छ. यो पक्का त भएको छैन तर पनि आई वाच पनि आउने सम्भावना छ. एप्पलले दुई फरक फरक आइफोन एकैपटक सार्वजनिक गर्ने बताइएको छ. त्यसमा एउटा 4.7 इन्च र अर्को 5.5 इन्चको रहने बिजनेस इन्साइडरले लेखेको छ. अझ आइवाच झनै ठुलो आश्चर्य हुनेछ. आइवाच विशेष रूपमा प्रयोगकर्ताको स्वास्थ्य तथा फिटनेसमै केन्द्रित रहने विश्वास गरिएको छ. स्मार्टफोन बजारमा एप्पलको आइफोनले एकाधिकारले जमाइरहेका बेला कोरियाली कम्पनी सामसुङले बेग्लै अपरेटिङ सिस्टम बेग्लै डिजाइन र सुविधाका साथ आफूलाई उपभोक्ता माझ पुर्याएको थियो कम्पिटेटिभ रूपमा. त्यही फरक 15 नयाँ स्वादकै कारण सामसुङ एप्पललाई पछार्दै विश्वकै नम्बर एक स्मार्टफोन उत्पादन बन्न सफल रह्यो. तर के सामसुङले अब भिन्नै हुने आत्मविश्वास गुमाइरहेको हो त? डिजाइनका सन्दर्भमा सामसुङका पछिल्लो कदम हेर्दा तपाईँ त्यही निष्कर्ष निकाल्न बाध्य हुनुहुन्छ. सामसुङले दुई दिन अघि मात्रै अघिल्लो हप्ता मात्रै सार्वजनिक गरेको ग्यालेक्सी अल्फाको डिजाइन हेर्नुभयो भने तपाईँ एकछिन झुकिनुहुनेछ. किनकि यसको डिजाइन करिब करिब आइफोनसँग मिल्छ. यसले सामसुङको तुलना डिजाइनसँग नकल गर्ने चिनिया ब्रान्ड जियोमीसँग हुनसक्छ. अहिले सामसुङ स्मार्टफोन प्लास्टिक कभरमा अहिलेसम्म होइन प्लास्टिक कभरमा आउँथ्यो तर यसपटक सामसुङ आइफोन जस्तै अल्मुनियम कभरमा छ अनि डिजाइन पनि आइफोन जस्तै मिल्दोजुल्दो. सामसुङले सार्वजनिक गरेको भिडियो र प्रेस सामग्रीको आधारमा हेर्ने हो भने यो मिड रेन्जको ग्यालेक्सी सिरिज जस्तो देखिन्छ. 7 मिलिमिटर बाक्लो अल्फा सामसुङकै सबैभन्दा पातलो स्मार्टफोन हुनेछ. सामसुङले आफ्ना स्मार्टफोन सिरिजमध्ये अल्फामा नयाँ डिजाइन विधि अप्नाएको जनाएको छ. अब यसमा 4.7 इन्च चौडा र 720 पिक्सलको स्क्रिन रहेको छ भने पछाडिको क्यामेरा 12 मेगापिक्सलको र अगाडिको क्यामेरा 2.1 मेगापिक्सलको छ. सेप्टेम्बरको पहिलो साता बजारमा आउने ग्यालेक्सी अल्फा विभिन्न 5 रङमा उपलब्ध हुनेछ. यो सेप्टेम्बर पहिलो हप्ता भन्ने बित्तिकै आइफोन 6सँग प्रतिस्पर्धामा हुनेछ. ग्यालेक्सी S5मा जस्तै यसमा पनि फिङ्गरप्रिन्ट सेन्सर छ. अहिलेसम्म यसको मूल्य विषयमा कम्पनीले कुनै जानकारी नदिए पनि ग्यालेक्सी S5भन्दा अलिक कम मूल्यसहित आउने बिजनेस इन्साइडरले अनुमान गरेको छ. त्यसपछि स्मार्ट वाचको दुनियाँमा अमेरिकी कम्पनी एप्पलको प्रवेश हुने समय नजिकैदै गर्दाखेरि एलजी र सामसुङले नयाँ स्मार्ट वाच सार्वजनिक गरिसकेको छ. अघि नै यसअघिका स्मार्ट वाचभन्दा नवीन प्रविधि र बढी सेवा सुविधायुक्त स्मार्ट वाच घडी सार्वजनिक गरेका दुई कोरियाली कम्पनीले नयाँ स्मार्ट घडी थप फेसनेबल समेत बनाएको दावी गरेका छन्. सामसुङका आफ्नै टिजेन अपरेटिङ सिस्टमबाट सञ्चालित गियर यस घडीमै सिम राख्न सुविधा समेत छ. यस घडीमा यो सामसुङको घडीमा चाहिँ सिम पनि राख्न मिल्छ. यो घडीको पछिल्लो भागमा हार्ट रेट सेन्टरसँगै रहेको छ. 2 इन्चको घुमौरो डायल भएको घडीमा 1 गिगाहर्जको ड्युअल कोर प्रोसेसर र 1200 MB इयर ऱ्याम पनि छ. 4 GB इनबिल्ट मेमोरी भएको घडीको ब्याट्री एकपटक चार्ज गरेपछि 2 दिनसम्म चलाउन पुग्छ. धुलो र पानी नछिर्ने गियर यसमा फोन गियर यसमा फोनमा आएका मेसेज सोसियल मिडिया टेल नोटिफिकेसन क्यालेन्डरका सङ्केत घडीको स्क्रिनमा हेर्न सकिनेछ. एलजीले सार्वजनिक गरेको स्मार्ट वाच जी वाच आर वाच आरको डिजाइन झट्टै हेर्दा परम्परागत नाडी घडीको जस्तो देखिन्छ। प्लास्टिकको चेन र मेटल डालयुक्त एलजी स्मार्ट वाच कालो रङमा मात्र उपलब्ध छ। एन्ड्रोइड वेयर स्मार्ट वाच सिस्टमबाट चल्ने यी जी वाचमा 4 GB डाटा स्टोरेज र 500 MB ऱ्याम रहेको छ। हेल्थ र फिटनेस एप समेत जो जडित यो घडीमा अनि स्मार्ट घडीमा जस्तै नोटिफिकेसन कल गर्ने र राख्ने आगामी कार्यक्रमबारे जानकारी दिने सुविधा छन्। यसको मूल्य युरोपेली बजारमा करिब 300 युरो पर्ने बताइएको छ। यो मूल्य अहिलेसम्मको उपलब्ध स्मार्ट वाचमध्ये सबैभन्दा धेरै हो। एप्पलको आइवाच एप्पलले सेप्टेम्बर 9 तारिकमा आइफोन 6 सँगै आफ्नो पहिलो स्मार्ट वाच सार्वजनिक गर्ने तयारी गरिरहेको बेला टेक्नोलोजी साइट रेकर्डले जनाएको छ। आउँदो हप्ता बर्लिनमा हुने अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीमा अन्य कम्पनीहरूले समेत स्मार्ट वाच सार्वजनिक गर्ने र उक्त प्रदर्शनी स्मार्ट घडी विशेष हुने अनुमान धेरैले गरेका छन्। श्रोताहरू, स्मार्ट वाच आइफोन, त्यसपछि सामसुङले ल्याएको नयाँ सामसुङ अल्फा, आइटी बजारमा आइटी दुनियाँमा नयाँ नयाँ प्रविधिका साथ सुख सुविधा तपाईँका लागि छँदैछ। सुख आइटीको सुख सुविधा लिन नभुल्नुहोला। यो संसार कार्यक्रमबाट चाहिँ बिदा लिने बेला पक्का भएको छ। यो संसार कार्यक्रम यतिबेर सुनिदिनु भएको र साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। यो संसार कार्यक्रम तपाईँ लाइभ radio.adelaide.edu.au मार्फत सुन्न सक्नुहुन्छ। अनलाइनमा भने तपाईँ यदि एडिलेडमा बस्नुहुन्छ भने तपाईँले 101.5 MHz तरङ्गमा पनि सुन्न सक्नुहुन्छ लाइभ। तपाईँले हामीलाई फुर्सदको बेला युवासंसार.com पनि सुन्न सक्नुहुन्छ र ipajournal.com अनि आइट्युन्समा पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ। तपाईँको फुर्सदको बेला तपाईँले कति जुनै पनि बेला डाउनलोड गरेर तपाईँले त्यहाँबाट सुन्न सक्नुहुन्छ। हामीलाई सम्पर्क गर्नुहोला, सजेसन कुनै सुझाव सल्लाह छ भने, कुनै कमेन्ट छ भने हामीलाई लेख्नुहोला हाम्रो फेसबुक पेजमा, युवा संसार फेसबुक पेजमा। त्यसपछि हामीलाई us.sansar@hotmail.com पनि सम्पर्क गर्न सक्नुहुन्छ। अब चाहिँ जाने बेला भइसकेको छ। भोइसअप साङ्गेला यसपछि कार्यक्रम, भोइसअप साङ्गेलाका साथीहरू हातमा कपी कलम कपी कलम लिएर चाहिँ बाहिर तम तयारी अवस्थामा बसिसकेका छन् है। उहाँहरू पनि अब तपाईँलाई मनोरञ्जन गराउनका आगामी 1 घन्टाको लागि प्रस्तुत हुनलाई रेडी भएर बसिसक्नु भएको छ। म तपाईँलाई अन्तिममा यो आस्था रावतको निकै मिठो गीत रिमिक्स जस्तो जस्तो छ, तर यो ओरिजिनल गीत नै हो, रिमिक्स गरिएको छैन, तर रिमिक्स जस्तो सुनिने खालको गीत झम्के बुलाकी, लोक भाका लोकशैली तर पप के भन्नु यो ट्युन्समा गएको छ, अब के भन्ने यसलाई होइन, अप्ठ्यारो अप्ठ्यारो खालको गीत छ यसलाई। तपाईँलाई छोडेर जाँदैछु यो, र अर्को हप्ता आइतबार 5:30 बजे यो संसार टिम फेरि पनि तपाईँलाई भेट्ने बाचा गर्दछ। तपाईँसम्म लगी नमस्कार।
Tata